उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले एउटा गद्य श्रृंखला म हिँडेको बाटो सुनिरहेका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको चौथो श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
रंगी सारी गुलाबी चुनरिया रे।
बिहान चाँडै नै उठे, उनीहरू पनि थिए। बिहान चाँडै उठे, उनीहरू देखुन् पनि भनेर मुख धोएर माथि चढेको त उठेर गफ गर्दै रहेछन्। मैले पनि सोचेँ, बिहेको टुङ्गै गरिसके। मैले त केरो पनि देखेको छैन, कस्तो छ? परबाट देख्दा सानो मात्रै थाहा छ, उसको अनुहार पनि थाहा छैन। विचार गरेँ, उठेर गफ गरिरहेको थाहा पाएँ। पटाईको बारको ठूला ठूला पालबाट हेरेँ, तर छुट्याउनै सकिनँ। कुन हो कुन? जाडो महिना थियो, हुस्सु लागेको थियो, काठको घर थियो, भित्र पनि अँध्यारै देखिन्थ्यो। हेर्न त हेरियो तर अनुहार पनि प्रष्ट भएन। फेरि फर्केर गएँ। शनिबारको दिन थियो, बुबा बजारमा बस्नुहुन्थ्यो। बुबाले लिएर उतै लाग्नुभयो। जाँदै गर्दा भाउजूको माइती घर बाटैमा थियो, बुबा ज्योतिषी हुनुहुन्थ्यो। त्यहाँ निस्केर बुबाले ज्योतिषीलाई केटाकेटीको ग्रह जुराउन मन लाग्यो। मिल्छ वा मिल्दैन भन्दै के मिलेछ कुनी? दिउँसो दाजु जानुभएको थियो, मिलेछ अरे भन्दै आउनुभयो। हामीले उनीहरू हिँडेपछि पछाडिबाट हेऱ्यौँ। होचो मान्छे तिखो स्वर, धेरै परसम्म पुगिन्जेल हेरिरहे। जे गरे पनि बिहे त हुने नै भयो। 2040 साल फागुन 7 गतेको बिहेको निधो भएको थियो। मेरो हातगोडा सबै नै गल्न थालेका थिए, खान मन लाग्न छाड्यो। साथीभाइ स्कुल सहर सबै नै आँखा अगाडि आउँछन्, बिर्सनै नसक्ने गरी धुरुधुरु रुनु जस्तै हुन थाल्यो। घरका मान्छेका अनुहार पनि नहेर्नु जस्तो भयो। तर पनि म केही गर्न सक्दिनँ थिएँ, म बाध्य थिएँ, केही गर्न बोल्न सक्दिनँ थिएँ। अब 22 दिन जति मात्र थियो मैले त्यो घरमा बस्नुपर्ने, म पराई गर्न जानुपर्ने दिन आएको थियो।
मोहे मारे नजरिया सबरिया।
स्कुल पढ्न पाउँदिन भन्ने जान्दै पनि म स्कुल गइराखेकी थिएँ। गाउँघर स्कुल सबैतिर हल्ला हुन थालेको थियो बिहेको। साथीहरूले पनि किन यति छिटो बिहे गर्न लागे कि भनेर सोध्ने आँट गरेनन्। सबैलाई थाहा थियो भर्खरै दिदीले आफ्नै खुसीले बिहे गरेको। त्यही डरले दिदीले गरेको गल्तीको सजाय आज बहिनीले भोग्नु परेको। एउटाले बिराउँछ, अर्काले सजाय भोग्नुपर्ने। आपसमा कुरा गर्थे, बिचरा उसको के दोष, अहिले बिहे गर्ने उमेर पनि त भएको छैन। दिदीको त उमेर भएको थियो, आफै भए पनि बिहे गरेर गइसक्नु भयो नि, जे भयो त सकिगएको थियो। दिदीको रिसले बहिनीलाई किन सजाय दिएको? साथीहरूलाई देख्छु, मन बुझाउन खोज्छु, केही गर्दा बुझ्दैन, झन् धेरै आँसु आउँछ। साथीहरूले सम्झाउन खोज्छन्, हुँदै हुँदैन, केही गर्दा भएन। हुन त मैले पढ्नु नै के थियो र, कहिलेसम्म पढ्न पाउने थिएँ र। मलाई कसैले पनि घरमा के भयो भनेर सोध्दैनथे। अनुहार जति बेला पनि रोइरहेको हुन्थ्यो, सबै नै मेरो अनुहार हेरेर मुखामुख मात्र गर्थे। मेरो आँखामा आँसु नै आँसु भएको बेला पनि तँलाई के भयो भनेर कसैले सोध्दैनथे। हिजोसम्म खुसीले रमझम गर्ने घरमा अब सबै पर पर भएका छन्। आफ्नो भन्ने नै मान्छे यस्ता पनि हुँदा रहेछन् भन्ने थाहा पाउँदैनथे। बिहे नजिकै नै थियो, पीडा भने मलाई त्यति नै थपिँदै गएको थियो। त्यो घर कस्तो छ? त्यो घरका मान्छे कुन किसिमका छन्? कस्तो व्यवहार गर्छन्? केटाको बानी कस्तो छ? मलाई घर बस्नै मन लाग्दैन थियो। 1-2 दिन भए पनि म साथीहरूसँगै बस्छु भन्ने लाग्थ्यो। एक दिन मैले थिरकुमारी तिमसिनालाई सोधेँ, ऊ शनिश्चरमै पढ्थे। तिमीहरूलाई एकजना कृष्ण धरावासी भन्ने सर पनि पढाउनुहुन्छ? मैले सोधेँ। अँ पढाउनुहुन्छ, साँच्ची त कृष्ण सरसँग तेरो बिहे अरे भन्ने मैले थाहा पाएँ। हो कस्तो हुनुहुन्छ? राम्रो हुनुहुन्छ, हामीलाई पनि पढाउनुहुन्छ। ठिकै छ त्यतिको। त्यहीँ छेउमा यशोदा तिमसेना म्याडम बस्नुभएको थियो। किन यति कलिलो उमेरमा बिहे गर्नु पर्यो भन्नुभयो। त्यसमा मेरो केही जवाफ थिएन, म किच्चा हाँसिदिएँ। मेरो सायद स्कुलको अन्तिम दिन थियो त्यो दिन। मैले आफ्ना साथीहरूलाई बोलाएर भने, तिमीहरू त पढ्दै जान्छ होला, धेरै पढ्नु, तिमीहरूले मिहिनेत गर्नु, मिहिनेतको फल मिठो हुन्छ भन्छन् सरहरू। एक किसिमले मनले भन्छ, म त्यो केटालाई भेटेर म बिहे गर्दिनँ भन्दिउँ कि जस्तो पनि लाग्छ। तर के गर्नु, तिमीहरूलाई पनि थाहै छ, बुबाले सानीआमा लिएर बजारमा बस्नुभएको छ। बुबाले हामीलाई हेर्नु नै हुन्न, त्यसमा पनि दिदीले भर्खरै मात्र विश्वास टुटाइदिएकी छ। आफ्नै इच्छाले मात्र केही नहुने रहेछ। कुन खालका घर परिवार छन् मलाई त्यसबारेमा केही पनि थाहा छैन। यति मात्र सुनेकी छु, केटाले आइए पढेको अरे, स्कुलमा पढाउने सर छन् अरे। मैले घरका कसैलाई पनि सोधेको छैन र उनीहरूले पनि मलाई भनेका छैनन्। त्यही बिचमा एउटी साथीले सोधी, तँलाई केटो कस्तो लाग्यो, केही सोधेनन् त? छैन, उनीहरूले कसैले सोधेनन्, उनीहरूको आफ्नै निर्णय हो यो मन पराउनु नपराउनु। हेर, आज बुधबारको दिन हो, के हो, सौदा गर्न जानु छ, छिटो आउनु स्कुलबाट भन्थे। मलाई त केही मतलब छैन। साथीहरू हामी पनि बजार जाउँछौँ भन्दै गए। भाउजूले मलाई बजार लिएर जानुभयो, म गइदिएँ। जे जे भन्नुहुन्छ त्यही मानिदिएँ। बिहेका पाहुना घरमा धमाधमा आउन थालेका थिए। गाउँघरका मान्छेको पनि भिडभाड निकै बढ्न थालेको थियो। यज्ञ बनाउने, गेट बनाउने र स्वयम्वरको ठाउँ बनाउने उनीहरूको आफ्नै सरसल्लाह थियो। भ्याई नभ्याई देखिन्थे। विवाहको अघिल्लो दिन बिहानै दाजुले आज त कहीँ जानु हुँदैन, यहाँ तेरो काम धेरै आउँछ भन्नुभयो। हुन त म कहीँ जानु पनि थिएन, मैले कहीँ गए पो के हुने थियो र जे हुने थियो भइगएको थियो। घरमा आएका पाहुनासँग पनि खुलेर मलाई बोल्न हाँस्न मनै थिएन, उल्टै देख्दै रिस उठ्थ्यो। यिनीहरू यहाँ किन आएका भन्थे। छरछिमेकी आफन्तजन सबैलाई धमाधम थियो। बिहेको अघिल्लो दिन पनि बिहे जत्तिकै थियो, उनीहरूलाई पो बिहे लागेको थियो। बिहेको कुरा छिनेको दिनदेखि जिस्काउनेहरूको वहिरो थियो, उनीहरूलाई काम गर्नु र जिस्काउनु बराबरी नै थियो। बिहे जस्तो कुरो हो, मानिसको जीवनमा एकपल्ट हुने रमाइलो कुरा हो, त्यसमा उनीहरूले अप्ठ्यारो मान्नुपर्ने कुनै कुरा नै थिएन। रिसाउनु पनि हुँदैन थियो, उनीहरू त बोलाएर पो आएका हुन् त, उनीहरूको के दोष र। कति बेलादेखि मलाई जिस्काउँ भन्दै बसेका रहेछन्, तर म त्यस जिस्काईको पर्खाइमा थिइनँ। उनीहरूले जिस्काउन सुरु गर्ने बित्तिकै नै मेरो मनको गाँठो फुकेको थियो। पहिला त सुख सुख हुँदै थियो, भरे त साह्रै नै भएछ। सारा सपना, इच्छा र चाहनाहरू मेरो आँसुसँगै बगेर गएका थिए। मनमा जति नै पीर र व्यथा भए तापनि दिदी र आफन्तहरूको माझमा दिल खोलेर रुन नै पाएकी थिइनँ। धेरै बेरसम्म बग्न दिएँ गाँठो परेर बसेको आँसु। मन हलुका भएको थियो आँसु बग्न छोडेपछि। आफन्तहरूले सम्झाउन थाले, यस्तै हुन्छ छोरीचेरीलाई, एक दिन न एक दिन छोड्नै पर्ने हो। कोही अलि समयसम्म बस्न पाउँछन् भने कोही अलि चाँडै नै, यो परम्परादेखि चलिआएको रीति नै हो। रोएर के गर्नु, धैर्य गर्नुपर्छ। उनीहरूले पनि बुझ्छन् संसारमा सबै चिज घट्दै जाँदो रहेछ। बिना कारण अमितबाट म एकपक्षीय रूपमा अलग हुँदै गएकी थिएँ, तर पनि मैले अमितलाई सम्झिन थालेकी थिएँ। उनका बानी बेहोरा चालचलन सबै ठिक लागेका थिए। हेर्दा पनि त्यति नराम्रो देखिँदैन थियो। आफ्नै गाउँको सबै घरकाले पनि मन पराएकै थिए, तर म नै तर्किएकी थिएँ। तर पनि किन हो किन अहिले आएर मलाई अमितलाई भेट्न मन लागेको थियो। ऊ पनि किन हो हिजो आज आउन छोडेको थियो, बिहेको कुरो थाहा पाएर हो कि किन हो। ऊ त्यो बाटै हिँड्न छाडे जस्तो थियो। मलाई पनि वरपर हिँड्न अप्ठ्यारो लाग्न थालेको थियो। तैपनि किन हो, बेलुकाको 4 बजी म अमितको घर गएर आउँछु भनेर हिँडेँ। अमितकोमा सबैले जिस्काउन थाले। म हाँस्दै उसँग गफ गर्न थालेँ। उसका दाजुभाइ आमा बुबा सबै नै गफ गर्न आए। उसकी आमाले चिया पकाएर ल्याउनु भयो। बडा रमाइलो थियो जिस्काई। अमित निकै ओरसम्म पुर्याउन आए। किन यति छिटो बिहे गर्ने निर्णय गर्यो, के पर्यो त्यस्तो? केही परेन, म बाध्य छु बिहे गर्न। आफ्नो रहर इच्छा मात्र आफ्नो हुँदैन, त्यसमा आमा बुबा दाजुको पनि रहर इच्छा जोडिएको हुँदो रहेछ। त्यसैले म बाध्य भएँ दिदीले गर्दा। तपाईँलाई थाहै छ म त निम्त गर्न आएँ कि झन्डै भुलेछु। भोलि बिहेमा आउनुहोला, साँझ पर्न लाग्यो म जान्छु। मैले बिहेको निम्त गरेर उनीसँग छुटिएँ। उसको अनुहारतिर कसो गरेर आँखा जुदेछन्, कस्तो अनुहार भइसकेको रहेछ, म थाहै नपाए जस्तो गरी बिदा माग्दै हिँडेँ। घरमा बिहेको रमझम निकै बढेको थियो। वरिपरिका केटाकेटी बुढाबुढी सन्जे जगाउनुपर्छ भन्दै दमाई बाजा तयार गरेर बसेका रहेछन्। म पुगेपछि लौ नानी पनि आइपुग्नु भयो भन्दै बाजा बजाउन थाले। २०४० साल फागुन 6 गते बेहुला आउने दिन थियो शुक्रबार। बिहान 3 बजेदेखि घरमा माइक बज्न थाल्यो। बिहेको रमझमले सबैलाई उठायो। आज त बेहुली आउने दिन मनमा निकै डर थियो, मुटुको गति निकै बढेको थियो। बेहुली सिँगार्नेले दिउँसै 10-11 बजेतिरै सिँगारिदिए। हेर्न आउनेहरूको भिडभाड रह्यो। बेहुलाको गाडी बेलुका 4 बजेतिर आइपुग्यो। सबैजना बेहुला आइपुग्यो भन्दै दगुरेर गए। मैले पनि यसो झ्यालबाट हेरेको राम्ररी नै देखिएन। अब स्वयम्वरमा त राम्रै नै देखिन्छ होला भन्ने लागेको थियो। त्यहाँ त झन् चस्माले अनुहारै छोपेको देखेँ, केही देखेन। त्यतिकै फर्केर आउनु पर्यो। रातिको बिहे, रातभरि बाहुनले के भनिरहे, रातभरि पल्टी मारेर बस्नुपर्ने, के हराउँछन् त्यही मान्नुपर्ने। जुवा खेल्दा पुरेतले जाल गरेर बेहुलालाई जिताए। अब दही चटाउने पालो आएको थियो। अहिले त म निकै बाठी भएकी थिएँ। दही मुखमा जसले लगाइदिन्छ त्यसैले जित्छ भनेका थिए। एकपल्ट लगाउन खोजेँ, लागेन, अर्कोपल्ट पनि भेटिनँ। अनि त घुँडा टेकेर दुइटै हातले बेसरी दलिदिएँ। पुरेतबा जन्ती घर गाउँले सबै नै हेरिरहे। भरेसम्म म पनि एकोहोरो भएछु। बिहान अनुमाउने बेला भएको थियो। रातभरि त मैले आफ्नो मनलाई सम्झाएर राखेकी थिएँ, तर फेरि अचानक बिहान अनुमाउने बेलामा केही गर्दा रोक्न सकिनँ। कहाँबाट गाँठो फुटेर आयो, आँसुले आँखै नदेख्ने गरी भयो। गाडीमा चढाएर पठाइदिएका थिए। पराई घर कहाँ हो, कहाँ जानुपर्ने थाहा थिएन। जयपुर स्कुलबाट ओह्रालो लगाए। प्रजातन्त्र दिवसको दिन थियो, फागुन 7 गते। आज बेहुली बनेर म कसैका घर जाँदै थिएँ। बडा खुसीको दिन हो, विद्यार्थीहरू प्रजातन्त्र मनाइरहेका थिए। एउटा झुप्रो घरको आँगनमा कुर्सीमा लगेर बसाइयो। के हो कुनै कहाँबाट आएर, एउटी महिलाले यसो गरेर खोइ औँठी कस्तो भयो हेर्न खोजिन्। यसो छामे छैन रहेछ, मलाई पनि पत्तै भएन के भयो भन्ने कुरा। कहाँ छ ब्यागमा? फेरि सोधिन्। अँ भनिदिएँ। मन चिसो भयो। आज मलाई नमिठो गरी गाली गर्ने भयो यो घरका मान्छेले। बेहुलीमै स्वयम्वरको औँठी हराउनु राम्रो होइन। अब मैले कसलाई भन्ने निकै चिन्ता लागेको थियो। मैले यसरी केही हराएको थिएन। बडा डराइ डराइ बेहुलालाई भने, मैले आज एउटा बिगार गरेछु। के बिगार? मेरो हातको औँठी नै कहाँ झऱ्यो थाहै पाइनँ। के भयो त? झऱ्यो भने झऱ्यो, किन डराउनु? झार्छु भनेर झारेको होइन होला त। आमाले गाली गर्नुहुन्न, किन गाली गर्नु? मलाई त्यही एकै बोलीले सहज र सजिलो बनाउँदै लगेको थियो। त्यो घरकी नयाँ दुलाईको रूपमा भित्रेकी जेठी बुहारी थिएँ म। बेहुली भित्राउँदा धेरै कुराको याद गर्दा रहेछन्। बेहुली पस्दा दाहिने खुट्टो पहिला हुल्छे या देब्रे? हिँड्दा कसो गरी हिँड्छे? हिँड्दै जाँदा झन्डै देब्रे खुट्टो कस्यो। याद गरेँ, दाहिने खुट्टो नै राम्रो हो सम्झेर दाहिने नै भित्र राखेँ। सबैको एकै स्वर भयो, सहकै रहेछ बेहुली। कानले सुनिहाले। धेरै कुरा जीवनमा पहिलो अनुभव हुँदै थियो। साडी भने कहिले पहिरेकै थिएन। के नै छिटो हिँड्नु थियो। हिँडाइमा पनि लच्छिन रहेछ। हिजोसम्म म आफै सबैभन्दा सानी भएर भाउजू भन्थेँ। आज मलाई नै भाउजू भन्दा कति असहज जस्तो भएको थियो। कसैकी बुहारी भएको थिएँ, कसैकी भाउजू र कसैकी श्रीमती। सासूआमाले मलाई तर कति सजिलै सिते भन्छु म भन्दै बोलाउन थाल्नुभयो। मलाई बुहारी वा दुलै भनेको भए अनौठो लाग्थ्यो होला, तर त्यसो नभएर नामैबाट बोलाउँदा मलाई आफ्नै जन्मदिने आमा जस्तै लाग्न थालेको थियो। घर परिवार ठिकै रहेछन्, खुसी लाग्यो। दुईजना भाइ बहिनी सानै रहेछन्। साइनी नन्द टिका मभन्दा 3 वर्ष जेठी। मलाई धेरै सजिलो भएको थियो। मैले घरको काम कुरो केही जानेकी थिइनँ, काम गरेकी थिइनँ, के जानेको हुनु र? नगरौँ भने बुहारी, गरौँ भने जानेकी छैन। भात पकायो भने कहिले काँचै कहिले सबै गिलो, सब्जी पनि त्यस्तै, कहिले काँचै कहिले डढेर कालै हेरिन सक्नु, कहिले पिरो न पिरो खाइन सक्नु। केही गर्दा मिठो हुँदैन थियो, आफैलाई दिक्क। त्यही जिनिस टिकाले पकाउँदा कति मिठो, सधैँ उनीले पकाए पनि हुन्थ्यो जस्तै लाग्थ्यो, तर आफूभन्दा जेठी भन्नै सक्दिनँ थिएँ। भाइ त म आफ्नो भाउजूले पकाएको कति मिठो हुन्थ्यो, भाउजूलाई सम्झ्यो। भाइ बहिनी आमा घर सबै नै आँखा अगाडि घुम्न थालेपछि त्यसै भावुक भएर आँसु बग्न थाल्यो। न त साथीहरू देख्न पाइन्छ, न त आफन्त नै, काम गर्न खोज्छु केही पनि आउँदैन। सासूआमाले दाउरा किनेर पठाउनु भएको हुन्थ्यो मलाई सजिलो होस् भनेर, तर ठूला चिरपट जस्तै चिर्न खोज्छु सबै दाउराका काँडा हातै भेरी हुन्थे। मैले कहिल्यै बन्चर समातेकी पनि थिइनँ, तर कोसिस गर्थेँ। बन्चर एकातिर हान्यो अर्कातिर जान्थ्यो, दाउरा समात्यो काँडै मात्र भित्रिन्थ्यो। खुट्टामा पानी पर्नु भएन, खुट्टा सुनिएर टेक्नु भएन, साह्रै रोएँ, नराम्रो लाग्यो। भनौँ कसलाई, नभनौँ भने के गरी हिँड्नु? खुट्टा दुखेर साह्रै भएकी थिएँ। म घरकी कान्छी छोरी थिएँ, मैले त्यसरी त काम गर्न परै जाओस्। एक छाक पनि राम्ररी भात पकाएर खुवाएकै थिएन। मेरो नाममा कहिले पनि त्यसरी काम भाग लागेकै थिएन। दिदी भाउजू आमाका अघि म कान्छी छोरी। मलाई धान चामल सकिन्छ भन्ने थाहा थिएन, नुन तेल अलिअलि पनि किन्न पाइन्छ भन्ने पनि थाहा थिएन, मोटा चामलको भात पनि खानुपर्छ भन्ने वा खाएको थिएन। बासमती चामलको भात मात्र खानुहुन्छ जस्तो लाग्थ्यो। मोटा चामल काम गर्ने हली गोठाला र घर खर्च गर्ने बेचबिखनको लागि मात्र भन्थे। चिउरा खाने धान भिन्नै थियो। खाने तेल टिनमा कहिले सकिएको थाहा हुँदैन थियो। जिरा मसला चिनी नक्सलबाट किलो किलो ल्याएर राखेको थाहा हुन्थ्यो। एउटा कोठा यस्तै सामानले भरिराखेको हुन्थ्यो। तर बिस्तारै स्थिति बुझ्दै गएँ। खेतीपाती रहेनछ, धेरैजसो आमाको आफ्नो सानो चुर दोकानले र धराबाचीजीको लिएन जागिरले चलेको रहेछ घर। तर मलाई केटाको घर र केटाले यति पढेको छ, केटो यस्तो स्कुलमा जागिर खान्छ, केटाको स्थिति यस्तो छ भनेर कहिले सुनाएका थिएनन्। जे गरे पनि उनीहरूले त मलाई पन्छाइदिएकै थिए। मैले पनि कुनै दिन सोधेकी थिइनँ केटो कस्तो छ भनेर। मलाई त लटरममा फलेको बोटबाट खाली चौरमा फालिदिएका थिए, केही नभएको ठाउँमा, मरूभूमि जस्तो त्यो घर जहाँ भर्खरै मात्र झारपात उम्रन कोसिस गर्दै थियो, अनकन्टार ठाउँमा। मलाई सपनाबाट बिउजे जस्तो लाग्थ्यो। बुझेर हो या नबुझेर हो, उनीहरूसँग मलाई कुनै गुनासो गर्न मन लाग्दैन थियो। उनीहरूलाई छोरीचेली सबै एउटै हुन् भन्ने परेको थियो होला। मलाई अब अरू कुनै सपना देख्नु थिएन। एउटा सपनाबाट भ्युजिएपछि मानिस अर्को सपना देख्ने कोसिस गर्दैन। मलाई त्यही राम्रो थियो। 1 रुपियाँको तेल, 8 आनाको चिनी, 1 किलो चामल, किन राम्रो नराम्रो लाग्नु? जति छ त्यति पैसा लिएर गएपछि दोकानेको दिने काम दिइहाल्थ्यो। झन् नयाँ मान्छे थिएँ म, उनीहरूको घर पनि मेरो घर भएको थियो। म पनि त्यो समाजकी सदस्य भएकी थिएँ, नयाँ दुलै भएर। भोलि फेरि त्यो घरकी दुलै कस्तो अहङ्कारी रहेछ भन्लान् कि भन्ने मलाई पनि ठुलो पिर लाग्थ्यो। ममाथि कसैले पनि त्यस्तो आरोप नलगाउन् भन्ने चाहन्थे। परिवारका मानिसहरू मदेखि जति बेला पनि डराए जस्तो लाग्थ्यो, तर म भने उनीहरूलाई मदेखि सजिलो होस् भनेर जति बेला पनि खुसी भइदिइरहन्थे, हाँसिरहने गर्थे। उनीहरूले गरेका काममा खुसी नै भइदिन्थे। घर व्यवहारमा वास्ता गर्दैनथे। मलाई थाहा पनि हुँदैन थियो, घरासी सरसल्लाह पनि मसँग हुँदैन थियो, न त धराबासीजीको न त आमाको। उनीहरू आमा छोराको पनि अरू छोराछोरीसँग हुन्थ्यो, मसँग त्यस्तो सल्लाह कहिले भएन। जति नै भए तापनि, जे नै गरे तापनि माइती घरलाई टाढा राख्न सकिँदैन रहेछ। 1 हप्ताबाट 2 हप्ता भएपछि कति बेला जानु जस्तो भइहाल्थ्यो। 15 दिनमा लगि पनि दिनुहुन्थ्यो। भाइ बहिनी त्यो घरमा आमा भाउजू सबैको न्यास्रो लागेर आउँथ्यो। 15 दिनमा 1 हप्ता बसेर आउँदा पनि अगाउन्जेर हुँदैन थियो। 1 दिन 1 हप्ता माइत बसेर आउँदै थियौँ, घरको छेउको शिव मन्दिरको नजिक आइपुग्यो। झट्ट मनमा आएछ, अब उही दशा घरमा आएपछि भरेदेखि भात पकाउनुपर्छ, भात आफूले पकाएको मिठै हुँदैन, के गर्ने? बुहारी भएपछि काम गर्नै पर्छ, साह्रै पिर पर्थ्यो। मनमनमा के कुरा हुँदै थियो, बाहिरै साह्रै भनेछु, अब कहिले जानु। तराबा चिजीसँगै हिँडिरहनु भएको थियो, सुन्नु भएछ भन्नुभयो, यस्तो हुनेले किन आए कि त। तराबासीको जवाब सुन्दा म झसङ्ग भएँ। भित्र मनमा भएको कुरा त बाहिरै पनि निस्केछ। म आफै छक्क परेँ। म निलो कालो हरियो सबै भएँ। मसँग केही जवाफ थिएन। घरको आर्थिक अवस्था अति नै कमजोर रहेछ, त्यसमा पनि पाहुना आइरहने बजारको छेउ भएर होला। तराबाचीजी साहित्यिक गतिविधितिर लागेकोले पनि होला, पाहुनाहरू आइरहन्थे, भन्न कसैलाई मिल्दैन थियो हाम्रो घरमा चामल छैन भनेर। महिना नमरिकन चामल सकिन्थ्यो। त्यसमा आमाले जसै त्यसै गरेर एक किलो तीन पावा या डेढ किलो चामल सागसब्जी गरेर पठाउनु भएको हुन्थ्यो। अझ कहिले त त्यसैलाई दुई छाक पार्नु अरे भन्ने खबर आउँथ्यो, त्यसैलाई आधा गरेर पकाउनु पर्ने हुन्थ्यो। सबै परिवार एकैसाथ बस्दा त्यही खानाले पुग्थ्यो, तर एक दुईजना गरेर बस्दा निकै नै धौधौ हुने गर्थ्यो। कहिलेकाहीँ त्यसमा पनि पाहुना अझै थपिन्थे। बडा अप्ठ्यारामा पर्थेँ म। दिउँ भने सबै सकिने, नदिउँ भने सबै पाहुना मान्छे। धेरैपल्ट म यस फसादमा परेकी छु। कहिले त अरू केही नै काम देखाउँदै म अर्कोतिर लाग्थेँ। कहिले माइतीपट्टिका आउँथे, भन्थे आज बिहा बजार बिहानै हिँडेको, सौदा गर्दा गर्दै यतिखेर भयो, भोक पनि लाग्यो, यसो यता पनि निस्किहालौँ, नआएको पनि धेरै भयो भन्दै आउँथे। उनीहरू कति सजिलो, आफ्नो समस्या आफैसँग, भनौँ भने खाना नै छैन कसरी भन्नु, नबुझे जस्तो गरेर चिया वा पानी दिएर चुपचाप बसिरहन्थे। मेरो धेरै सहयोगी हुन् टिका बहिनी, मलाई धेरै नै मदत गरेकी उनले। मलाई घरको कामकाज केही नै आउँदैन थियो, कहिले केही नै गरेकी थिइनँ। एक प्रकार उनीले सम्पूर्ण तालिम दिइन्। मभन्दा उमेरले पनि जेठी र काम कुरो सबै जानेको हुनाले उनीमाथि धेरै भर थियो। मलाई बिहे गरेर आएको भोलिपल्टदेखि मलाई साडी लगाउनु सिकाउने उनी हुन्। मलाई त बिहान उठेर साडी यता हो कि उता हो भन्दै नाप्दै ठिक्क हुन्थ्यो, केही गर्दा पनि नहुने। उनी आइपुग्नु पर्थ्यो साडी लगाइदिन। जामाबाट एकैचोटि साडीमा आएकी थिएँ म। हामी एकअर्कामा साथी जस्तै भएका थियौँ, उनले नजानेको मैले र मैले नजानेको उनले। हामी दुईजनाको कुरो साह्रै मिल्दोजुल्दो थियो। म पनि 17 वर्ष कि भर्खरै बिहे गरेर गएकी नयाँ दुलाई, मलाई पनि हिँडिरहनु जस्तो, उसलाई पनि साथी चाहिएको। उनको पनि एकजना उप्रेती थरिकासँग प्रेम रहेछ, कहिलेदेखि हो थाहा भएन। उनलाई केटाले चिठी पठाएको उत्तर दिन आउँदैन रहेछ। एक दिन मलाई देखाउँदै भनिन्, हेर्नु न भाउजू, उसले चिठी पठाएको रहेछ, अब के गर्नु, मलाई आउँदैन, देखाउँदै भन्नुभयो। मलाई बडा हाँसो थियो। तपाईँ प्रेम गर्ने चिठी लेख्न नआउने, म सिकाइदिन्छु नि लेख्नु, म जान्ने हुन्थेँ। हामी दुईजनाको सल्लाह मिलेपछि जहाँ पनि जान्थ्यौँ। कहिले फिल्म हेर्न आमालाई भन्छु भन्नुहुन्थ्यो, तर दाजु चाहिँ नभन्नु है भन्नुहुन्थ्यो। हाम्रो सल्लाह मिलेपछि हिँडी जान्थ्यौँ। कहिले त सबैलाई खाना खुवाएर हिँडेर बुधबारे बजार हुँदै गिद्देमा आएर मकै पोली खाइवरी घुमेर बेलुका सबै आउँदा खाना पकाइराखेका पनि हुन्थ्यौँ। मुसलधारी पानी परेको थियो त्यो दिन। हामी नन्द भाउजू मात्र नभएर एक आपसमा साथी पनि भएका थियौँ। बजारबाट एउटा ठुलो ब्याग किनेर ल्याउनु भयो 80 रुपियाँमा। म अचम्मित भएँ, किन यत्रो ब्याग, लुगा हाल्न, हेर्नु न हिजो मोहन दाई आउनुभएको थियो, घरमा आमा बुवाले बिहेको कुरा गर्दा खर्च गरेर ल्याउने बुहारी आफै ल्याउनु भन्ने स्वीकृति दिनुभयो अरे, मोहन दाईले त्यही भन्न आउनुभएको रहेछ। हामी कतै दुई चार दिन घुम्न जानुपर्छ भन्नुभयो। तपाईँ के गर्ने हुनुभयो त, के गर्नु, जाने त होला, यता पनि बिहे गर्ने खर्च पर्छ केही छैन, दाजुको पनि जागिरको कुनै भरोसा छैन, घरमा पनि अरू पैसाको कुनै बाटो छैन, तपाईँलाई दाजुको इज्जतको कुनै डर, आमाको माया छ कि छैन, यत्रो गाउँघर साथीभाइ अब केही गर्नुहुन्न, त्यही त म दोधारमा छु भाउजू, नत्र मलाई हिजै हिँड भन्दै हुनुहुन्थ्यो। म पो अल्लमल्ल परेँ, यत्रो बाटो मान्छेको पनि यस्तो बुद्धि आउँदो रहेछ। हुन त हिजो बिहान 7 बजे तेल किन्न भनेर हिँडेकी मान्छे बेलुका 3 बजे आउनुभएको थियो, त्यसमा अरू केही थाहा थिएन। मलाई आफ्नो घर परिवारभित्रको जिम्मेवारी पनि थपिएको थियो। मैले जानी जानी सबै कुरा थाहा पाइसकेर पनि नरोक्नु राम्रो थिएन। मैले आमालाई सबै कुरा भने, टिका बनी र मोहन उप्रेती अब 2-4 दिन कतै जाँदैछन्, सबै लुगाफाटा अट्ने गरी ब्याग ल्याइसकेको छ, अब भोलि पर्सि नै हिँडिहाल्ने भन्ने कुरा छ, टिका बनीलाई नसम्झाए नराम्रो हुनेछ, तैँले ठुलो केटालाई भनिस्, भनेको छैन म कसरी भन्नु, आफै भन्नु, तपाईँहरू दुवैजना भएर सम्झाउनु, सायद मलाई लाग्छ सम्झिनुहुन्छ, आमाले धरावासीजीलाई भन्नुभएछ होला। उहाँहरूले सम्झाउनु भएपछि टिकाले मोहनजीलाई बिहे नगरी नजाने भन्नुभएछ। विवाह भएको भर्खर नै थियो, त्यस्तै लगभग 2-3 महिना भएको हुनुपर्छ। एक दिन साँझमा एउटा केटो कुद्दै घरमा आयो। बजारमा भवानी घिमिरे, मदन ढकाल, केशव आचार्य आउनुभएको छ। त्यो सुन्नासाथ धरावासीजी दगोर्दै जानुभयो, बजारमा पर्खेर बस्नुभएको रहेछ। हामी आज तिम्रोमा नयाँ दुलैको हातको खाना खाने गरी आउँछौँ, हामीलाई त्यस्तो केही गर्नु पर्दैन, यसो राष्ट्रिय तरकारी र टमाटरको चटनी भए पुग्छ, त्यस्तो केही मेजमान पर्दैन, बुहारीलाई हाम्रो खबर उनीसम्म पुगोस् भनेछन्। धरावासीजी स्वास स्वास गर्दै भन्नर भयो, लसिताजी आज हाम्रोमा साहित्यकार दाईहरू आउँदै हुनुहुन्छ। आफै भान्से लागेर अण्डा फुटाउन थाल्नुभयो। म सब्जी र दाल पकाउन थालेँ। कत्रा होलान्, कस्ता होलान् ठुला मान्छे, ठुला हात पाखुर भुँडी गरेका, ठुला जुङ्गाका मुठा गरेका पो होलान् कि भन्दै कल्पना गर्दै खाना बनाइरहेँ। खाना तयार भएपछि निकै रातिसम्म पर्खेर बसेँ। अँधेरी रात थियो, घर अगाडि कदमको रुख थियो, निकै अगाडिदेखि नै त्यहाँ गजेङगुजुङ गरेको सुन्थेँ। निहालेर हेरेँ, मान्छे नै हुन्, बेला बेला इङ्ग्लिस पनि बोल्छन्, नेपाली पनि बोल्छन्, रुँदा पनि रहेछन्, घरिघरि रुखलाई अँगालो पनि मार्दा रहेछन्, माथेर खुट्टै नटेक्ने भएका। स्कूलमा सरहरूले पढाउँदा भनेको सुनेकी थिएँ। साहित्यकार र गायकहरू कतिलाई त खाएपछि मात्र लेख्न पढ्न र गाउन आउँछ, आज त आफ्नै आँखैले देखेँ। उनीहरूलाई धराबासीजीले समातेर हतियार्दै ल्याउनु भएको थियो, तर उनीहरूले खुट्टाले कहाँ टेक्छ थाहै हुँदैन। उनीहरू सिँढीबाट चढे, म बरन्डाबाट भागेँ। खाना खान बस्नै नसक्ने भएका रहेछन्। धराबासीजीले ओछ्यानमै खाना खुवाएको त उनीहरूले पत्तै पाएनन् होला। सबैले हात र मुख मात्र लगाए, थालैमा चुटेर त्यत्तिकै पर्ल्याक पुर्लुक डाले। लौ सीताजी, सबै सामान उतै कोठामा थुनिएको छ। भवानी, केशव र मदन दाईले आज धेरै खानुभएको छ। बिहान कति बेला ढोका खोल्नुहुने हो पक्कै थाहा पाउँदैन, बिहानभरि सुत्नुभयो। मलाई लाग्थ्यो यत्रा ठूला मान्छेहरूले कसरी खान्छन् त्यस्तो बनाउने। अब कवि लेखकहरू बलाद्मी हुन्छन्, जाँड रक्सी पटक्कै खाँदैनन् भनेर मलाई विश्वास नै भएन। अब बिहान कसरी उठ्नुहुन्छ र कसरी त्यो अनुहार देखाउनुहुन्छ भने त अझ हामी नै नउठे अघि नै खल्याङ खुलुङ गरिरहनु भएको रहेछ। बिहान त नपत्याउने गफ गर्न पो थाल्नु भयो। दुई हजार 2041 साल मङ्सिर महिनामा टिका देवीको बिहेको कुरा लिएर मोहन उप्रेती आफै आउनुभयो। म टिकालाई माग्न आएको भन्दै हामी छक्क पर्यौँ। आमा छोरा र छोरी भएर सल्लाह गर्नुभयो, बिहेको कुरा टुङ्ग्याएर जानुभयो मोहन उप्रेतीजी। माई मन्दिरमा दिउँसोको लगनमा बिहे गर्ने निदो भयो। आफैले रोजेको प्रेमीसँग विवाह हुन पाएकोमा निकै खुसी देखिनु भएको थियो। केटापट्टिको पनि लुगा रोज्नमा खबर आएको रहेछ। धरावासीजीको पनि कृषि विकास बैङ्कको परीक्षा र टिका बहिनीको बिहे एकै दिन परेछ। बिहेले गर्दा निकै धमाधमै परेको थियो, केही पढ्न लेख्न पाउने फुर्सद नै थिएन। त्यसमा पनि बहिनीको बिहे निकै नै चिन्तित देखिनुहुन्थ्यो। मैले भने हामी छँदैछौँ नि, किन पिर लिनु? तलबाट काका आउनुहुन्छ, आमा हुनुहुन्छ, म बाहिर फेरि हेरिहाल्छु। फेरि साथीभाइ इष्टमित्र पनि त छन्, तपाईँले चिन्तै मान्नु पर्दैन, ढुक्क मानेर जाँच दिएर आए हुन्छ। बिर्तामोडबाट ओर्लिएर धरावासीजी भद्रपुर लाग्नुभयो, हामी सिधै माई मन्दिरतिर लाग्यौँ। विवाहका कार्यहरू धमाधम भइरहे। मङ्सिर महिना दिन निकै छोटिँदै गइरहेको थियो। घरैबाट गएर विवाहको सरसामान जुटाएर सुरु गर्दा निकै नै धमाधम पर्दो रहेछ। सबै आफ्नो काम सम्हाल्न व्यस्त भए। दिउँसोको लगन बाहुनले पनि छिटो गर्दा रहेछन्। अघिसम्म खुसी देखेको अनुहार निकै नै गम्भीर देखिन थालेको थियो बेहुलीको। आफू जन्मेको घर छोडेर पराई घर जाँदा कसलाई पनि राम्रो लाग्दैन थियो होला र बेला बेला आँखामा पानी भरिन थालेका थिए। निकै मलिन अनुहार बनाएर सोध्नुहुन्थ्यो, दाजु आउनु भएन? हाम्रो आँखा बाटातिर मात्र हुन्थे, तर उहाँलाई देखिँदैन थियो। बहिनीको बिहेमा दाजु नहुनु जन्तीलाई खुल्दुली लाग्नु स्वाभाविकै थियो। बिहेका सबै कर्म सिद्ध्याएर अन्माउने बेलामा हस्याङ र फस्याङ गर्दै आइपुग्नु भयो। गाडीमा चढाउने बेलामा हतार हतार गोडा धुनुभयो। म पनि कति बेला भावुक बन्न पुग्दिरहेछु। आजदेखि मैले आफ्नी नन्द मात्र नभएर असल साथी पराई घर पठाउन लागेकोमा, आजदेखि मैले नजानेको कोसँग सोध्ने र अबसँगै कोसँग हिँड्ने, उनीहरूको जोडी साह्रै राम्रो मिलेको थियो। भगवान्ले पनि एकअर्काका लागि बनाएका हुन् जस्तै।
कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौं। केही बेरपछि यसैको बाँकी अंश लिएर आउने नै छौं। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रिसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटो सुनिरहेका छौं। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
बहिनी टिकाको विवाह भएपछि मलाई त्यत्तिकै एक्लो भए जस्तो के नभए जस्तै भएको थियो। घरमा पनि दिनभरि एक्लै, भाइ बहिनी स्कुल, आमा दोकान, दराबाचीजी स्कुल, एक्लै घरमा बस्दा सुनसान भएको र निराश जस्तो लाग्थ्यो। खाना खाना पनि मन लाग्न छाडेको थियो। जिउ भारी भए जस्तो हुँदै गएको थियो। अचानक भोमिटिङ हुन थाल्यो। के भएर हो कुन्नी पानी पनि अडिन छोड्यो। आजभोलि भन्दै हप्ता दस दिन जति भइसक्यो। केही गर्दा पनि उल्टी रोकिँदैन। खाना देख्ने बित्तिकै के भएर आउँथ्यो, सबै नै निस्कन्थ्यो। एक दिन डाक्टर बाकोमा गएँ धरावासीजीसँगै। डाक्टर बाले सोध्नुभयो, तँलाई महिनावारी कहिले भएको थियो? अस्ति एक महिना भएर यता आयो। हो त्यसैले यस्तो भएको। अब तैँले भोमिटिङ रोक्ने औषधि खानुपर्छ अनि भिटामिन खानु। ल बधाई छ, आमा बन्ने भएछस्। लाजाले भुत्तुक्क भएर बाहिर निस्केँ। आमाले जिस्काउँदै के हो भन्नुभयो। म केही बोल्न नसक्ने भएकी थिएँ। दबाई त लगेर खाइयो भने जस्तै गरेर, तर त्यसले केही गरेन। जति बेला पनि भोमिटिङ आइरह्यो, केही खान भएन, पानी पनि अडिएन। खानु भनेको केही थिएन मेरो लागि। यो संसारमा यस्तै नै भयो। खाना के मन लाग्छ भनेर निकै ध्यान दिएर सोच्नुपर्ने हुन्थ्यो। वास्तवमा खाउँ भनेर मनमा आउँदैन थियो। दस महिनासम्म नखाँदा अनुहार गति धेरै नै हराएको थियो। बल्ल तल्ल जबरजस्ती खाएको पनि सबै नै उल्टी भएर जान्थ्यो। सधैँ उल्टी भएकाले घाँटी चिरिएकै हुन्थ्यो। धेरै कष्टका साथ दस महिना पुग्यो। खानेकुरा पनि घरमा हुँदैन थियो। सासूआमाले के खान्छस् भनेर सोधी खोजी गरी ल्याएकै हुनुहुन्थ्यो, तर केही गरी पेटमा अडिँदैन थियो। सारा देख्नेहरू छक्क पर्थे। यति साह्रै त पर्दैन, कस्तो दसैँ महिनासम्म यस्तो, एक दुई महिना पो हुन्छ, अरूका कुरा सुन्थेँ। म आफै छक्क पर्थेँ। दुई तिन दिन भएको थियो। जिउ सबै दुख्यो, घरिघरि पेट पनि दुख्छ, थाम्नै नसक्ने गरी दुख्न थाल्यो। सासूआमालाई हजुरआमा बिमारी भएर लिन आए। बिहानै हिँड्नुभयो। म घरमा निकै बिमारी थिएँ। बुधबारेबाट कमला दिदीलाई बोलाएर ल्याइयो। घरमा टिका बहिनीलाई सुत्केरी खुवाउन भनेर ल्याइएको थियो। मावलकी हजुरआमा सकिएको खबर आयो। हामी घरमा कोही सुत्केरीको कोही बिमारी भएका थियौँ। बिहान उज्यालो भएपछि ठुली दिदी र म रिक्सामा चढेर डाक्टर शङ्कर उप्रति बाकोमा हिँड्यौँ। शनिबारको दिन थियो। बाटामा बजार भर्न जानेहरूको निकै भिडभाड थियो। व्यापारीहरू पनि आफ्नो पसल फिजाउन व्यस्त देखिन्थे। बिहानका व्यापारीहरूलाई नास्ता खुवाउन होटलवालाहरू पनि निकै धमाधममा खटिएका थिए। मर्निङ वाक गर्ने वा बिहानको चिसो हावा खाँदै बाटामा हिँड्ने निकै देखिन्थे। हामी बिमारी भएर रिक्सामा जाँदै गरेको छत्रमणि सरी देख्नु भएको थियो। तर मलाई मान्छेले यो बिमारी भएर डाक्टरकोमा लगेको भन्छन् भन्ने नबुझुन् भन्ने लागेको थियो। बिमार त एकछिन पो लाग्छ, जति बेला पनि त लाग्दैन। अरू बेला म हाँसिदिन्थेँ। हाँस्दै हाँस्दै दिदी र म डाक्टर भएकोमा गयौँ। तर म बिमारी भनेर कसरी पत्याएनन्। ऊ निस्के कि ऊ किस्ने कि केटी बिमारी अरे हाँस्दै जाँदै थिए। त्यस्तो बिमारले नानी पाइन्छ भन्ने पनि थिए। तर बेलुका नानीसहित घरमा आउँदा ती सबै छक्क परे। सारा मान्छे छक्क पर्दै हेर्न आए। घरमा अब दुईजना सुत्केरी भएका थियौँ, टिका बहिनी र म। 2042 भदौ 12 गते बहिनी सुत्केरी भएकी थिइन् भने ठिक एक महिनापछि असोज 12 गते म पनि सुत्केरी भएकी थिएँ। 2042 असोज 12 गते शनिबारको बेलुका 5 बजे दिप्लेसको जन्म भएको थियो। नानी जन्मिँदा कुन अङ्ग पहिला जन्मन्छ भन्ने मलाई थाहा थिएन। तर नानी नघुमिकनै जन्मिएछ सिधै, पहिला खुट्टा निस्किएछ। त्यसमा पनि घोटो परेर जन्मिएपछि डाक्टर आमाले भन्नुभयो, त आज बाँचिस्, तेरो दिन बलियो रहेछ। नानी त उल्टो जन्मियो, त्यसमा पनि घोप्टो। म जससँग भएँ, सिरिङ्ग भयो जिउ सबै, रिङ्गटा लागे जस्तो पनि भयो, चटपटाउन सकिनँ। नानी त जन्मियो धेरै सानो, तर लामो खोयो जस्तै, जिउभरि हरियो घाँटी र चिउँडामा घाउ भए जस्तो थियो। रुन पनि जान्दैन थियो, प्याँ गर्थ्यो रुँदा। सुत्केरी त भयो, तर भातै पकाएर खान दिने मान्छे पनि थिएनन्। घरमा दुईजना सुत्केरी, सासूआमा हजुरआमा खसेर मावल जानुभयो। बुधबारेबाट ठुली दिदीलाई ल्याइएको थियो। बिनाजु आएर नगइ हुँदैन भन्दै लिएर जानुभयो। धरावासीजी स्कुलमा भाइ बहिनी सानै, बिहान बेलुका त धरावासीजीले पकाएर खुवाउनुहुन्थ्यो। कहिले स्कुलबाट कुद्दै आएर पकाउनुहुन्थ्यो। कस्तो के बनाएर खुवाउनुपर्छ भन्ने पनि राम्रो ज्ञान थिएन। घरमा ठुलो मान्छे आमा, तर आमा नै नभएपछि जसले जे भन्यो त्यही बोकेर आउने गर्नुहुन्थ्यो। एक दिन राति धरावासीजीलाई के भएछ कुनी, हामी डराउँछौँ भनेर बाहिर सुत्नु भएको थियो। अचानक बिमारी पर्नु भएछ हामीलाई थाहा थिएन। बिहान उठ्दा त अनुहारमै केही नभए जस्तो, आँखा ठुला भए जस्तो, एकै रातमा निकै नै दुब्लाए झैँ देखियो। बिहान उठ्दा छक्क पऱ्यो हामी। मैले सोधेँ के भयो, खै के भयो के भयो, राति नै झन्नै गइयो। म जससँग भएँ, जिउमा करेन्ट लागे झैँ भयो। त्यसो भए अबदेखि यहाँ सुत्नु पर्दैन, हामी सुत्छौँ, दुइटी छौँ, हामीलाई केही हुँदैन, अबदेखि आफ्नै ठाउँमा गएर सुत्नु। सासूआमाको जेठो नाति रहरले तेल लगाउने सेक्न नै पाउनु भएको थिएन। उहाँ राजगढबाट आएको भोलिपल्टै माइतबाट लिन भनेर आइपुग्नु भयो, दाजु र आमा गोरु गाडी लिएर। बजारबाट सासूआमाले सुत्केरीलाई तागत हुन्छ भनेर बिहान बेलुकालाई पुग्ने गरी मागुर माछा ल्याउन लगाउनु भएको रहेछ। आफ्नै हातले बनाएर फुर्तिलो भएर बनाएर खुवाउनु भयो। आमा प्रणामी भए पनि मासु खानेलाई छोरिदिएको हुनाले केही नभनी चुपचापसँग बस्नुभयो। नानी उल्टो जन्मेकोले मेरो स्वास्थ्य अवस्था धेरै कमजोर थियो। गाडीमा अडेर बस्न सकिनँ, सुतेर जानु पर्यो। 18 वर्ष 5 महिनामा म सुत्केरी भएको थिएँ। अचेल बुझ्दा नानी जन्माउनको लागि त्यति बेला उमेरै पुगेको रहेनछ। त्यसै भएर होला नानी धेरै सानो थियो। नानी सानो भएकोले सबैको ध्यान उसैमा जान थालेको थियो। नानी बिस्तारै बढ्दै गएको थियो। नानी 1 वर्ष पुगेको के थियो, फेरि खाना रुचि हुन छोड्यो, खानै मन लाग्दैन। के भएछ भनेर डाक्टर बाकामा गयौँ दुवैजना। जचाउँदा तेरो महिनावारीको के छ, केही छैन, यस्तै हुन्छ कहिलेकाहीँ, म साफ गरिदिन्छु भन्नुभयो। के गर्नु जस्तो भयो, नानी धेरै सानो छ, बल्ल त अलिक जिउ लिए जस्तो भएको छ, फेरि तुरन्तै अर्को हुँदा यो नानीलाई कसरी ठुलो पार्नु, फेरि आफ्नो जिउ कमजोरै भएको जस्तो छ। जे होस् एक महिना मात्रै त यसलाई साफै गरिदिनु पर्यो भन्ने लाग्यो। हामीले डाक्टर भएको सल्लाह मान्यौँ। टिका बहिनीको बिहेको बेला दिएको कृषि विकास ब्याङ्कको रिजल्ट बिग्रिएछ, उहाँ निराश जस्तो हुनुभयो। मैले भने किन निराश हुनुहुन्छ, त्यहीँ मात्र जागिर खाने ठाउँ हो र अरूतिर पनि दिनुपर्छ, एक दिन त कसरी नहोला र। उहाँ नबोली मेरो कुरा सुनिरहनु भयो। कस्तो माया लाग्दो भएको थियो अनुहार हेरिरहेँ। लगभग 40 केजी तौल भएको सिकुटी अत्यन्त कमजोर आर्थिक अवस्था भएको त्यो मान्छेसँग मैले जीवन बिताउनु थियो। खैनी खाइरहने, जतासुकै थुकिरहने, मुख गनाउने घिनलाग्दो पनि हुनुहुन्थ्यो। तर सोच्थेँ देख्नु न सुन्नुको मान्छेसँग भेट भयो, यो माया चाहिँ कहाँबाट उम्रेको होला। नभन्दै अर्कोपल्ट फेरि कृषि विकास ब्याङ्कले नै लेखापाल पदको लागि आयोग खोलेछ। फेरि पनि भर्नुभयो। परीक्षाको दिन बिहानै उठाएर उज्यालो अनुहार बनाएर भने, यसपालि पक्का पनि पास हुन्छ, मैले आज राम्रो सपना देखेकी छु। तर खासमा मैले त्यस्तो कुनै सपना देखेकी थिइनँ। मेरो कुरामा विश्वास भएर हो कि नभएर हो, हाँसिरहनु भयो। हिँड्ने बेलामा एक दिन त होला नि भन्दै जानुभएको थियो। बेलुका उज्यालो अनुहार पार्दै आउनुभयो। उहाँको अनुहारमा खुसी देखेर मन हलुका भयो। 25 जनाको लागि खुलेको रहेछ, तर भर्नेहरूको संख्या चाहिँ 650 पुगेको रहेछ। यसपालि पनि के हुने हो भन्न सकिँदैन। जे होस्, जाँच भने ढुक्कले दिएको छु, तर यसपालि केही आश चाहिँ गरेको छु। नभन्दै केही महिनापछि रिजल्ट भएछ, लिखितमा त नाम निस्केछ भन्दै बेलुका सानो नानी जस्तो खुसीले रमाउँदै आउनुभयो। अनुहारमा हेरे, कस्तो मान्छे चाँडै फुक्ने, चाँडै ओइलाउने पात जस्तो। कथा कविता लेखिरहनुहुन्थ्यो, साहित्यकार पनि भनेको सुन्थे। उहाँको भावुकता र गम्भीरता देख्दा भने यी मान्छे साँच्चै कवि नै पो हुन्छन् कि जस्तो पनि लाग्थ्यो। त्यस्तो लाग्दा चाहिँ भित्र मनमा डर पनि लाग्थ्यो। सरहरूले स्कुलमा पढाउँदा कवि लेखकहरू एकोरा हुन्छन्, तिनीहरूलाई घर व्यवहारको कुनै मतलब हुँदैन, स्वास्नी छोराछोरीको पनि मतलब हुँदैन भनेको सुनेको थिएँ। कहिलेकाहीँ यी मान्छे पनि कवि नै होला जस्तो देखिन्थे। बेला बेला लेखेर सुनाएका कथा कविताहरू भने निकै मन पनि पर्थे। त्यसो त अरूले उहाँको प्रशंसा गरेको सुन्दा पनि मन फुरुङ्ग हुन्थ्यो। मेरा दिदी उमेरकाहरूको पनि सर हुनुहुन्थ्यो, त्यो सम्झेर भने म मक्ख हुने गर्थेँ। स्कुलबाट खास पैसा आउँदैन थियो, धेरै जसो त आमाकै चुरसुर्ती पसलबाट घर चल्थ्यो। खासमा म प्राय कहिले अगाउँदिन थिएँ। माइत गएका बेला पेट कसिलो हुन्थ्यो, तर घरघरि गइरहने कुरा पनि सम्भव थिएन। माइत जाँदा आमा सोधिरहनुहुन्थ्यो घरको आर्थिक अवस्थाको कुरा, तर मैले कहिले यो गरिबीको पोल लगाइनँ। उहाँहरूले यत्तिकोमा दिँदा कान्छी छोरी खान नपाएर मर्दिन होला भनेर दिएको होला। म मरेकै पनि थिइनँ, किन रुनु। एकछिन आमाको काखमा टाउको राखेर रुँदैमा मेरो समस्याको समाधान पनि त थिएन नि। जुन दिन मेरो इच्छा विरुद्ध मलाई अन्माएर पठाएका थिए, त्यसै दिन मैले निर्णय गरेकी थिएँ अब म यस घरमा कहिले रुन आउँदिन भनेर। उहाँले राम्रो जागिर पाए पेटभरि खान पाइन्थ्यो होला जस्तो लाग्थ्यो। यसपालि लिखितमा पास भएको खबरले सासू आमा र म दङ्ग थियौँ। अब मौखिकको रिजल्ट कस्तो हुने हो, परीक्षा दिएर आउनुभएको थियो। भित्र कुनामा छटपटी गाँठो परेर बसेको थियो। केही दिनमै रिजल्ट आयो, एक नम्बरमै नाम निस्केछ। बेलुका घरमा मिठाई लिएर आउनुभयो। हाम्रो घरमा खुसीको सीमा रहेन, सबै नै रमाउन थाले। आमाले रुन्चे स्वरले, हेर छोरा, हामीले कस्ता कस्ता दिन खपेर आयौँ, आज हामी यहाँसम्म आइपुग्छौँ भन्ने कसैलाई थाहै थिएन। हामीले पनि सपनामा सोचेको थिएन तैँले यसरी बैङ्कमा जागिर पाउँछस् भनेर। हामीलाई हाम्रो आफन्तहरूले कतिसम्म गरेका थिए, तर आज तैँले तेरा बुबाको सपना पुर्याइदिएको छस्। तेरा बुबा मर्दा लाभा फुट्ने धान नभएको दिन पनि आएको थियो, एक मानो चामल छातीमा राख्न पनि नभएको दिन अब हामीले भोग्नु पर्दैन। जासी त्यो टिका मुछेर लिए, आज हाम्रो घरमा दसैँ आएको छ। तेरा बुबाले दसैँमा टिका मुस्ने चामल नहुँदाखेरि झोकिएर मधेस हिँडेका थियौँ, साथमा केही नलिई। ती कति कठिनका दिन थिए, तर आज तैँले यति खुसी पारिदिइस्। आजसम्म तेरा बुबा भएका भए यहाँ खसी नै काटेर खुसी मनाउँथे। कति रौसे थिए, जति नै परे पनि अरूको कुबल होस् भनेर कहिले भन्दैन थिए। आफू अपाङ्ग भए पनि कति आँट गर्थे, कति हिम्मत थियो उनमा भन्दै बगिरहेको आँसुलाई गम्छाले पुस्दै हामी सबैलाई टिका लगाइदिनु भयो। अझ भन्नुभयो, मेरो नाति भाग्यमानी छ, यही नातिले बुबालाई जागिर खुवाएको। यत्रो वर्षसम्म बिग्रने मेरो नाति जन्मेपछि पास हुने, त्यसका हजुरबाले माथिबाट हेरिरहेका छन्, तिमीहरूलाई आशीर्वाद दिइरहेका छन्। अब हाम्रा दिन फेरि ठुला केटा, भोलि बैङ्कमा नियुक्ति पत्र लिने अन्तिम दिन। म आज स्कुलबाट राजीनामा स्वीकृत गरेको जानकारी सहित जानुपर्नेछ, म लिएर आउँछु भन्दै स्कुल जानुभयो। मलाई लाग्यो यत्रो वर्षसम्म स्कुलमा पढाएर लोकप्रिय बनेको मान्छे आज फुलमाला र अबिरले रातै बनाएर सरहरूले उहाँका बारेमा केही कुरा भन्नुहुन्छ होला। उहाँ राम्रो गरेर पढाउनुहुन्थ्यो, या त उहाँले अझै राम्रो काम पाउनुभयो। विद्यार्थीहरूबाट पनि कसैलाई बोल्न लगाएर विद्यार्थीहरू सबै रुन्छन् होला भन्ने लागेको थियो। तर भरे खाली निधार र एक थुङ्गा फुल पनि नलिए फर्किँदा म आफै अचम्मित भएँ। खोइ तपाईँलाई विदाई गरेन स्कुलले, के को राजीनामा स्वीकृतिको पत्र त झन्डै दिएन, खोइ किन हो, हेड सर नै आउनु भएनछ, अनिल प्रसाद मण्डल सरले दिनुभयो। कुनै सरहरूले पनि एउटा अबिरको टिकोसम्म लगाएर विदाई गर्नुपर्छ भनेन, कस्तो मनमा नआएको। म अचम्ममा परेको थिएँ। मलाई बिहेको कुरो लिएर माग्न जाँदा केटाको बाबु मै हुँ, म यसको केटी हेर्न आएको भन्दै हेड सर जानुभएको थियो। तर आज यत्रो वर्ष काम गरेको स्कुलबाट निस्कँदा एउटा अबिरको टिकासम्म पनि नलगाई पठाउनु भएको थियो। 2043 साल असार 2 गते कृषि विकास बैङ्कको जागिरमा पसेपछि हाम्रो जीवनमा नयाँ घाम उदाए जस्तो भयो। सन् साँच्चै नै धरावासीजीको नाम झापाका पत्र पत्रिकाहरूमा खुब छापिन थालेको थियो। उहाँको नाम लिएर टाढा टाढा देखिनेबाट पनि मानिसहरू आउन थाले। मनमा अनौठो खुसी लाग्न थाल्यो। बिस्तारै उहाँले लेखेका कुराहरू उहाँले थाहा नपाई पढ्न थाले। अर्क लाग्थ्यो मनमा, मैले रहर पुग्ने गरी पढ्न नपाए पनि एउटा विद्वान मान्छेकी साथी हुन पाएकी थिएँ। उहाँले मलाई कहिले काहीँ तपाईँ पनि भन्नुहुन्थ्यो, जिस्काए जस्तो लाग्थ्यो, भन्नुहुन्थ्यो हामी साथी साथी त हो नि। उहाँका कुरा सुनेर हाँस्थेँ म। घरको आर्थिक अवस्था र उहाँका बेफुर्सदका कारण मनमा जति नै भए पनि हामी कहीँ घुम्न जान पाएका थिएनौँ। 2046 सालको तेस्रो महानन्द पुरस्कार समारोह इलाममा आयोजना गर्ने निर्णय गत वर्ष नै धुलाबारीमा भएको रहेछ। 2040 सालमा विवाह गरेर घरमा पसेका दिनदेखि कतै घुम्न जान पनि नपाएको, घर चुलो चौको गर्दै दिन बितेका थिए। ४२ सालमा दिपले जन्मेर चार वर्षको भइसकेको थियो। म मधेसमा जन्मेर हुर्केकी मान्छे, पहाडको त मलाई अनुभव नै थिएन। पहाडको कुरा गर्दा ध्यान दिएर सुनिरहनु जस्तो लाग्थ्यो। त्यसमा पनि इलाम पहाडकी रानी हुनुहुन्थे। बिहे गरेको यत्रो वर्षमा आफ्ना श्रीमानसँग घुम्न जान पाउँदा हर्क पनि लागेको र अरू साहित्यकारका श्रीमतीहरूसँग पनि परिचय गर्न पाइन्थ्यो भन्ने खुसी पनि लागेको थियो। 2046 वैशाख 30 र 31 गतिको कार्यक्रमका लागि यहाँबाट 29 गति बिहान हिँड्ने सल्लाह भएको रहेछ। हामी साहित्यकारका श्रीमतीहरू एकअर्कामा चिन्जान नभएकोले गाडीमा खासै गफगाफ भएन, तर पनि हामीहरूलाई कविजीहरू छोडेर हिँड्नाले एकअर्कामा निकै नै घनिष्ठ भइसकेका थियौँ। हामीलाई लाग्थ्यो हामी धेरै वर्ष अघिदेखिका साथी हौँ। त्यसमा पनि केशव आचार्य दाईकी श्रीमती देख्दा त मलाई मेरो आफ्नै माइली दिदी देखे जस्तै भयो। मेरै साथीकी सानीमा पनि हुनुहुँदो रहेछ उहाँ। मदन दाई र हिरा दाईको नाम सुनिरहेकी थिएँ। भाउजूहरूसँग भेट्ने धेरै इच्छा थियो। चिन्जान गर्दा आफ्नै गाउँ वरिपरिकै जस्तो लाग्यो। भद्रपुर बिर्ता मोड र शनिश्चरका त रहेछौँ। २९ गति बेलुका सबै साहित्यकार भेला भएर एक आपसमा चिन्जान गरिरहेका थियौँ। इलाम क्याम्पसको प्राङ्गणमा अचानक चारैतिरबाट आँधी तुफान आयो। ठुलै असिना आउने जस्तो देखेर क्याम्पसको एउटा कोठामा बस्यौँ, जहाँ आफ्नो झोला थन्काइएको थियो। भित्र पसेर बसिसक्दा आँधी तुफान ठुलो आयो, बिजुली पनि बन्द भयो, अन्धकार र मान्छे एकै भए। बेला बेला लाइट बल्थे। को कहाँ थियो, कसरी बसेको थियो, कसैलाई थाहा थिएन। धरावासीजी र म एकै ठाउँ ढाड जोडेर बसेका रहेछौँ। एकैचोटि उज्यालो आउँदा सबैले देखे, हल एकैचोटि हाँस्यो। म त लाजले भुतुकै भएँ। भोलिपल्ट बिहान एक शोभायात्रासहित बजार परिक्रमा गरियो। साहित्यिक कार्यक्रम पनि यस्तो भव्य हुन्छ भने मैले सोचेकै पनि थिइनँ। इलाम नगर मित्रका विद्यालयका विद्यार्थीहरू, क्याम्पसका विद्यार्थीहरू, स्थानीय नागरिक, व्यापारी, कर्मचारी आदिहरू हजारौँको उपस्थिति थियो। एकातिर जति नै कार्यक्रम र उपस्थिति भव्य भए तापनि अधिकांश साहित्यकारहरू सबै नै दुखित देखिन्थे। भर्खरै कवि जीवन आचार्यको निधन भएको रहेछ। कति कति बेला साहित्यकारहरू रोइरहेका देखिन्थे। धेरैले त जीवन आचार्यमाथि नै कविता सुनाएका थिए। कार्यक्रमको अन्तिम दिन भयो वैशाख 31 बेलुका। कार्यक्रमको समापनपछि सबै लेखक कविहरू आआफ्ना वासस्थानतिर पुगेका थिए। 9 बजीसम्म कार्यक्रम चलिरहेको थियो। राति 11 बजीतिर एकाएक इलाम बजारमा होहल्ला भयो। मानिसहरू भागाभाग भए। सारा बजार उज्यालो भयो। इलाम चोकभन्दा मास्तिर रहेछ। छापाखानाबाट आगो उठेर भयङ्कर ज्वाला फैलिरहेको थियो आकाशतिर। कवि साहित्यकारहरू सबै आगो निभाउनु बजारतिर कुदे, तर मैले भने कता कुद्ने त्यसको पत्तै लगाउन सकिनँ। म मधेसमा जन्मेकी मान्छे, मलाई अलिकति उकालो पनि ठुलै पहाड भएर उभिदिन्थ्यो। राति 12-1 बजीसम्म होहल्ला भइरहेको थियो। यता बिहान सुतिरहेकै ठाउँमा नानी बिमारी भएछ। उठाउन खोज्छु आँखै हेर्दैन, बोक्न खोज्छु अडिँदैन। कराईमा हालेको साग जस्तै भयो। म एकैचोटि आत्तिएँ। के गर्नु गर्नु भयो, तरावासीजीलाई उठाएँ। हेर्नु न दिपलेसलाई के भयो, आँखै हेर्दैन, बोलाउँदा पनि बोल्दैन, लल्याक लुलुक छ, चिसो पसिना आउँछ। काखमा राखी दिएर म बाथरुम गएँ। आउँदा पनि उस्तै छ, एकैचोटि आत्तिएँ। भरे केही भइदियो भने घरमा जानु पर्दैन, घरमा आमालाई कुन मुख देखाउनु। आमाले यसलाई नलैजाओ, तिमीहरू मात्रै जाओ भन्नुभएको थियो। हामीहरूले नै यति सानो नानीलाई कसरी छोडेर जाने, लिएरै जाने भनेर ल्याएको। अहिले यस्तो बिमारी भयो। विष्णु निष्ठुरीले च्यापेर अस्पतालतिर कुदे, पछि पछि म पनि कुदेँ। धरावासीजीलाई यस्तो केही कुरा झट्ट सुनाउनु हुँदैन भनेर जाँदा जाँदै पनि मैले सुनाउनु पर्यो। परदेशको ठाउँ थियो, मैले चिने जानेको ठाउँ थिएन, अस्पताल देखेकी थिएन। धरावासीजी उठ्न सक्नु भएको थिएन, सुनाइसक्दा आफै बिमारी जस्तो देखिनु भयो। आँखा मात्र ठुलो ठुलो हेर्ने, केही नबोल्ने हुनुभयो। मैले बुबाको भन्दा छोराकै ख्याल राख्नुपर्ने भएको थियो। कवि साथीहरूको भिड अस्पतालमा थुप्रियो। करफोक हिँड्न सबै तयार भइसकेका थिए। धरावासीजी पनि हलिँदै हलिँदै अस्पताल आइपुग्नु भयो। नानीलाई बेडमा सुताएर डाक्टर हिँडिसकेछ, तर नर्सहरूले केही खुवाउन, रगत दिसा पिसाब चेक गर्नुपर्छ डाक्टरले भनेको बताए। बिचरा नानी आँखै हेर्दैन, कसरी दिसा पिसाब आउँछ। म रुन थालेछु, यो परदेशको ठाउँमा के भयो यस्तो। कति बेला घरमा पुर्याएर आमालाई जिम्मा लगाउनु, आमाको प्यारो नानी। सबैले सम्झाउन थाले केही हुँदैन भनेर। सरब दुईले केही भएको होइन, कमजोरीले। पाउरोटी र दुध तताएर ल्याऊ, धरावासीजी ठिक हुन्छ भन्नुभयो। तातो दुध र पाउरोटी खाएपछि मुसो काँस्दै गफ गर्न थाल्यो। बेलुका डिस्चार्ज भयो र भोलिपल्ट झापा जारी हो। त्यस यात्राको थप रमाइलो पक्ष थियो अमितसँगको भेट। धेरै खुसी लाग्यो, धेरै वर्षमा भेट भएको थियो। अचानक यसरी भेट हुँदा म छक्क परेँ। कहिले आइयो तपाईँहरू पो? कहिले? म त यहीँ हो, मेरो बसाइ नै यहीँ छ, मेरो त क्याम्पस पनि यही हो, यतै बस्छु। धेरै वर्षमा भेट भयो, यसरी पनि भेट हुँदो रहेछ। खबर के छ, कस्तो छ घर परिवार? राम्रै त होला नि? सामान्य गफगाफ भए। पहाड भन्ने कहिले नचढे कि म धेरै आनन्द आउने। चिसो मन शरीर सबै चिसो, रमाउ रमाउ लाग्ने। हरियाली डाँडा काँडा उकाली ओह्राली भिरपाखा सबै नै रमाई हाँसिरहे जस्तो देखिन्थ्यो। हरियाली वन जङ्गल देख्न पाउँदा आँखालाई त्यसै नै आनन्द भएको थियो। इलामको चिसो पानीले मन नै लोभ्याएको थियो।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीता देवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो। यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना ssrutishruti@unn.com.np। हवस् त, अर्को मंगलबार म हिँडेको बाटोको पाँचौं श्रृंखला लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको जीवन काँडा कि फूलको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश मिरौला र विशालदीप पालिखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।